أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين ولله المشرق والمغرب فأينما تولوا فثم وجه الله إن الله واسع عليم قرآن کریم کی یہ آیت کریمہ جو میں نے آپ کے سامنے تلاوت کی ہے مختلف رنگ میں مومنوں کو خوشخبریاں دے رہی ہے. اس کا ایک معنی یہ ہے کہ تم خواہ مشرق کی طرف منہ کرو یا مغرب کی طرف, مشرق اور مغرب اللہ ہی کے لیے ہیں, خدا ہی کے ہیں. بس خواہ تم مشرق کی طرف منہ کرو یا مغرب کی طرف, تم ہر جگہ اللہ کی وجہ کو حاصل کر سکتے ہو, وجہ اللہ کو حاصل کر سکتے ہو. اللہ وسعت دینے والا ہے اور خوب جاننے والا ہے. وجہ اللہ کے معنی کئی طرح سے کیے جا سکتے ہیں. اس موقع پر میں جن معنوں کو اخذ کر رہا ہوں اس سے مراد رضائے باری تعالیٰ ہے. بس ایک معنی اس آیت کریمہ کا یہ بنے گا کہ مشرق اور مغرب دونوں اللہ کے قبضہ قدرت میں ہیں, اسی کی ملکیت ہیں. بس وہ مومن جو رضائے باری تعالیٰ کے حصول کی خاطر نکلتے ہیں, خواہ وہ مشرق کی طرف منہ کریں یا مغرب کی طرف, دونوں جگہ ان کو اللہ تعالیٰ کی رضا کے حصول کے مواقع میسر آئیں گے. ان اللہ واسع علیم, اللہ تعالیٰ ان مواقع کو وسعت دیتا چلا جائے گا اور نئی نئی راہیں خدمت دین کی ان لوگوں پر کھولتا چلا جائے گا جو اس نیت سے سفر اختیار کرتے ہیں کہ خدا کی رضا کے حصول کے مواقع کو تلاش کریں. دوسرا پہلو اسی معنی کا یہ بنے گا کہ وہ لوگ جو رضائے باری تعالیٰ کی خاطر سفر اختیار کرتے ہیں, خواہ وہ مشرق کی طرف منہ کریں خواہ وہ مغرب کی طرف, وہ دیکھیں گے کہ ان کو مشرق میں بھی اللہ کی رضا حاصل رہی اور مغرب میں بھی اللہ کی رضا حاصل رہی. اور رضائے باری تعالیٰ کوئی محدود چیز نہیں, اللہ اس رضا کو اپنے بندوں کے لیے وسعت دیتا چلا جاتا ہے. بس نئے نئے رنگ سے وہ اللہ کی رضا کو ظاہر ہوتا دیکھیں گے اور خدا تعالیٰ وسعت دیتا چلا جائے گا. کس حد تک کس کے لیے کتنی وسعت دینی ہے یہ علیم خدا کا کام ہے, وہ فیصلہ فرمائے. جتنی نیت صاف اور پاک ہوگی, جتنا جذبہ گہرا ہوگا اور شدید ہوگا, جتنے ارادے بلند ہوں گے, علیم خدا انہی کی نسبت سے اپنی خدمت کرنے والے بندوں کے لیے مواقع بھی وسیع کرتا چلا جائے گا اور اپنی رضا کے اظہار میں بھی وسعت اختیار فرماتا چلا جائے گا. یہ حالیہ سفر جو اسلام کی خدمت کی نیت کے ساتھ خالصتاً لوجہ اللہ اپنے دل کو صاف اور پاک کرتے ہوئے ہم نے اختیار کیا, یعنی میں نے اور میرے ساتھیوں نے, اس سفر میں اس آیت کے یہ دونوں مفہوم ہم پر خوب اچھی طرح روشن ہوئے. باوجود اس کے کہ آج کل کے زمانے میں بکثرت خط و کتابت کے ذریعے, ٹیلی کمیونیکیشن کے ذریعے, اخبارات کے ذریعے دنیا کی خبریں ہر جگہ پہنچ رہی ہیں, اور باوجود اس کے کہ ہمارے مبلغین ان علاقوں میں, اور اگر مبلغین نہیں تو دوسرے احمدی ان علاقوں میں ایسے موجود ہیں کہ جو اپنے جائزے کے مطابق, اپنے اپنے مطالعہ کے مطابق مرکز سلسلہ کو ہمیشہ مطلع رکھتے ہیں کہ وہاں کیا ہو رہا ہے, کون سے خدمت دین کے مواقع موجود ہیں. اس لیے بظاہر تو اس سفر کے نتیجے میں کوئی نئی راہیں نظر نہیں آنی چاہیے, کیونکہ ہر جگہ احمدی آنکھ موجود ہے, ہر جگہ نظام جماعت موجود ہے, اور ہر احمدی کے ذہن میں جو خدمت کا موقع ابھرتا ہے وہ اس کی اطلاع مرکز کو کرتا رہتا ہے. لیکن اس کے باوجود قرآن کریم نے جب یہ فرمایا کہ جب تم للہ سفر اختیار کرو گے تو رضاء باری تعالیٰ کے نئے مواقع بھی تمہیں میسر آئیں گے, اور اللہ ان مواقع میں وسعت دیتا چلا جاتا ہے, تو لازماً یہ حقیقت پوری ہونی تھی. چنانچہ ہم نے اس سفر میں یہی دیکھا کہ روا میں رہتے ہوئے یا پاکستان میں بیٹھے ہوئے جن باتوں کا وہم و گمان بھی نہیں آ سکتا تھا, یہ نئے رستے ہیں اللہ کی خدمت کے, وہ رستے ہم پر کھلتے چل گئے. سنگاپور سے جہاں سے ہم نے سفر کا آغاز شروع کیا وہاں بھی بالکل نئی نئی راہیں سامنے آئیں, اور فجی میں بھی جہاں دوسرا قدم رکھا وہاں بھی خدا تعالیٰ کے فضل سے نئی نئی راہیں اور نئی نئے مواقع سامنے ابھرے, اور پھر آسٹریلیا میں بھی اللہ تعالیٰ کے فضل سے خدمت دین کے نئے نئے طریق اور نئے مقامات آنکھوں کے سامنے آئے, نئے اسلوب اللہ تعالیٰ نے سجھائے. اور اسی طرح جب ہم سری لنکا پہنچے ہیں تو سری لنکا میں بھی خدا تعالیٰ نے خدمت دین کے مواقع میں حیرت انگیز طور پر وسعتیں پیدا فرما دیں. بس اس پہلو سے بھی ہم نے اس آیت کو بڑی شان کے ساتھ پورے ہوتے دیکھا, اور اس پہلو سے بھی کہ ہر جگہ اللہ تعالیٰ اپنی رضا اور فضل اور رحم اور پیار کے حیرت انگیز نمونے دکھاتا رہا ان احباب کو بھی جو وہاں موجود تھے, اور ہم مسافروں کو بھی اللہ تعالیٰ نے غیر معمولی رحمتوں اور فضلوں کے نشان دکھائے. بس ان دو معانی میں ہم اس آیت کی صداقت کا مشاہدہ کر کے واپس آ رہے ہیں. یہ بہت بڑی تفصیل ہے, اور اس دورے کے دوران صرف ایک ملک کے حالات ہی اگر بیان کیے جائیں تو ایک لمبا مضمون بنتا ہے. اس لیے میں نے ذہن میں یہ نقشہ بنایا ہے کہ آج آپ کو فجی سے متعلق کچھ باتیں بتاؤں گا, اور وہ کچھ باتیں ہوں گی, بہرحال ساری ممکن نہیں ہیں. وہ تفصیلی پروگرام جو بنائے گئے ہیں وہ مختلف وقتوں میں جن جن لوگوں کا تعلق ہے ان کے سامنے کھولے جائیں گے, اور بعض حصے اس کے جن کا عمومی جماعت سے تعلق ہے وہ جماعت کے سامنے رکھے جائیں گے. لیکن بہرحال ایک خطبے میں بھی فجی کے حالات کو پوری طرح بیان کرنا اور جو جو مصروفیتیں رہیں ان پر روشنی ڈالنا ممکن نہیں ہے. آپ اس سے اندازہ کر سکتے ہیں کہ فجی میں جو مختلف ہدایات اور مشوروں اور خطابات کی کیسٹس تیار ہوئی ہیں وہ 66 گھنٹے کی ہیں, اور ساری کیسٹس تیار نہیں ہوئیں, بہت سی ایسی مصروفیات ہیں جو کیسٹس میں نہیں آتی, وہ اس کے علاوہ ہیں. تو اس سے آپ اندازہ کر سکتے ہیں کہ جہاں 66 گھنٹے گفتگو ہوئی ہو اہم موضوعات پر جن میں وہاں کی جماعت کو دلچسپی تھی یا ہمیں دلچسپی تھی کہ اس جماعت کو سمجھائیں, وہ ایک آدھ گھنٹے کے خطبے میں کس طرح بیان ہو سکتی ہیں. تاہم میں سمجھتا ہوں کہ لوگوں کو, ہمارے احمدی دوستوں, بچوں, مردوں, عورتوں, بوڑھوں کو بہت اشتیاق ہے کہ میں کچھ باتیں ان کے سامنے رکھوں. اس لیے آج کے خطبے کے لیے میں نے فجی کو موضوع بنایا ہے, یعنی بہت مختصر تعارف फिजी का और बाज अहम बातें जो वहां अंदर पेश आई, हमें हमारे सामने उभरी, हमें पेश आई, वो मैं आपके सामने बयान करूंगा। फिजी एक छोटा सा मुल्क है जो पैसिफिक ओशन यानी बहरुल काहिल के दरमियान में वाकया है, और फिजी के जजायर की तादाद 500 है। बावजूद इसके कि छोटा सा मुल्क है, 500 जजीरों में फैला पड़ा है, लेकिन ज़्यादातर आबादी और इक्तसादियात का इन्हिसार चंद जजीरों पर है, जिनमें से दो बड़े बड़े जजीरे हैं और बाल छोटे छोटे जजीरे। फिजी की आबादी 580,000 है जो आखिरी सेंसस उनका हुआ है, और फिजी का कुल रकबा 7,000 मील है। इससे आप अंदाजा कर सकते हैं कि कितनी छोटी सी वो जगह है। 580,000 आबादी में से निसफ से कुछ, पहले तो छोटी आबादियां बताऊं, चाइनीज हैं मसलन, उनकी तादाद 5,000 के लगभग है, और यूरोपियंस की उनसे कुछ कम। इसी तरह मुतफर्रक हैं जिनकी तादाद 12,000 के लगभग है, और कुछ यूरोपियंस हैं, यूरोपियन मिक्स्ड रेसेस हैं, उनकी तादाद भी कमोबेश 10,000 के लगभग है। इसके अलावा बाकी जो आबादी बचती है उसमें अक्सरियत, मामूली अक्सरियत हिंदुस्तानियों को हासिल है, यानी हिंदुस्तानी नयाब जिनमें पाकिस्तानी इलाकों के लोग भी शामिल हैं, और निसब से कुछ कम फिजियन लोग हैं। फिजियन लोग कौन हैं, इनके मुतल्लिक मुख्तलिफ मौर्रखीन ने मुख्तलिफ अंदाजे पेश किए हैं। इनकी तारीख की तफसील कोई यकीन के साथ महफूज नहीं है। बहरहाल माहरीन ने मुख्तलिफ पहलुओं से जो अंदाजे लगाए हैं उनके अंदाजे के मुताबिक फिजियन कौम पॉलिनेशियन और मेलानेशियन के इम्तिजाज से बनी है, और कुछ इसके ऊपर निग्रोइड असर भी मौजूद है। दो कौमें हैं बड़ी। पॉलिनेशियन कौम जो है ये आबाद है पैसिफिक के इलाकों में, और इसका दायरा शुरू होता है, पॉलिनेशियन और मेलानेशियन दोनों का, इनका दायरा शुरू होता है ज़्यादातर इंडोनेशिया से और फिर आगे फिजी तक चला जाता है। मलाया में भी यही नस्ल आबाद है। ये लोग कौन हैं, कहाँ से आए हैं, इसके मुतल्लिक माहरीन के मुख्तलिफ आरा हैं। बाज़ कहते हैं कि इनका आगाज अरब से हुआ, बाज़ कहते हैं कि हिंदुस्तान के कदीम बशिंदे, या यूं कहना चाहिए कि मशरिक़ वस्ती के कदीम बशिंदे जो एरियन नस्ल से ताल्लुक़ रखते थे, उनसे वो बाद में आकर पहले आबाद हुए इंडोनेशिया में, फिर वहाँ से फैलना शुरू हुए। लेकिन जहाँ तक फिजी का ताल्लुक है, इसमें दोनों तरफ से लोग आए हैं, मशरिक़ की तरफ से भी आए हैं और मगरिब की तरफ से भी आए हैं, और इनकी आपस में इनके खूनों का इम्तिजाज हो गया है। बाद लोगों का ख्याल है कि इनका ओरिजिन या इनका आगाज़ अफ्रीका से हुआ था, और अफ्रीका में खसूसन वो युगेंडा के बाद इलाकों के नाम बताते हैं कि वो वही हमशक्ल नाम है जो यहाँ पाए जाते हैं। लेकिन इन सब आरा पर गौर करने के बाद आजकल जो मुहक्किकीन नतीजा निकालते हैं वो यही है कि ये मुख्तलिफ कौमों, मुख्तलिफ किस्म के खूनों के इम्तिजाज से कौम पैदा हुई है, और किसी एक कौम की तरफ इसको मंसूब नहीं किया जा सकता। कुछ कैरेक्टर्स पॉलिनेशियन हैं, कुछ मेलानेशियन हैं, और गालिबन मेलानेशियन असर ज़्यादा है। ख्याल ये है कि पहले मेलानेशियन थे, बाद में पॉलिनेशियन आए और उनसे मिलावट हुई, और कुछ निग्रोइड असर है, इसलिए ना इनको सफ़ेदों में शुमार किया जा सकता है, ना कालों में, ना जर्दों में, इनके बीच की कोई चीज़ है। बाल घुंघराले हैं, रंग गंदमी से कुछ गहरा और बाद जगह खिलता हुआ, और कुशादा छातियाँ, कद लंबे, मजबूत कौम है, और मिजाज की अच्छी है, इसमें वशत नहीं पाई जाती ज़्यादा। अगरचे पुराने ज़मानों में यहाँ आदमखोर भी पाए जाते थे, تعلیم یافتہ طبقہ بہت سلجھے ہوئے مزاج کا ہے اور ضد نہیں ہے اور تعصب نہیں, دلائل کو سن کر فوراً بے تکلف تسلیم کرتے ہیں. قوم عموماً پسماندہ ہے اور بہت سے حصے ان کے جنگلی زندگی ابھی تک گزار رہے ہیں, مختلف قبائل میں بٹے ہوئے ہیں, لیکن انگریزوں نے ان کو آزاد کرنے سے پہلے کانسٹیٹیوشن ایسی عطا کر دی کہ جس کے نتیجے میں ہمیشہ اس بات کی ضمانت ہو کہ زمینوں کی اصل ملکیت بھی فیجینز کی رہے گی اور حاکم بھی فیجینز ہی رہیں گے. اور کانسٹیٹیوشن کے مطابق فیجینز کے حقوق کی بہت غیر معمولی حفاظت کی گئی ہے, اس لیے یہ ایک بہت ہی اہم قوم ہے ان لوگوں کی نظر میں جو یہاں اسلام پھیلانا چاہیں. جو ہندوستانی آبادی کے لوگ ہیں ان میں اکثریت ہندوؤں کی ہے, جن میں ایک حصہ سکھوں کا ہے, اور ہندوؤں میں سے سناتن دھرمی زیادہ ہیں اور آریہ نسبتاً کم, بلکہ کافی کم ہے مقابلتاً. اور مسلمانوں کی تعداد جو ہے وہ ٹوٹل آبادی کی 8% کے لگ بھگ ہے. جو ماحول ہے وہ تبلیغ کے نقطۂ نگاہ سے بہترین ہے, کیونکہ ان میں آپس میں محبت اور سلوک پایا جاتا ہے, مذہبی اشتعال انگیزیاں نہیں ملتی اور مذہبی منافرتیں نہیں ملتی. ہندو سکھ مسلمان سارے بڑی محبت کے ساتھ ایک دوسرے کے ساتھ تعاون کے ساتھ رہ رہے ہیں. اسی طرح عیسائی جو یورپین میں سے بھی ہیں اور فیجینز میں سے بھی ایک بہت بڑی تعداد ہے ان کی, وہ بھی مسلمانوں کے ساتھ مل جل کر اور ہندوؤں کے ساتھ اور سکھوں کے ساتھ مل جل کے رہ رہے ہیں. جو قدیم مذاہب ہیں یعنی فیجینز کے, ان کی شکلیں کچھ افریقن مذاہب سے ملتی ہیں, کچھ شرک عمومی پایا جاتا ہے جو مذاہب کے بگڑنے کے نتیجے میں رفتہ رفتہ راہ پا لیا کرتا ہے. اور ایک مذہب بیان کرنا ان کا ممکن نہیں, وہ خدا کے قائل ہیں, ایک تخلیقی روح کے قائل ہیں, اور اس کے بعد پھر قبائل کے اپنے اپنے اولیاء ان کے خدا بنا لیے گئے اور ان میں اہمیت حاصل ہے ان کے نیشنل ہیروز کو. کسی زمانے میں کسی نے اپنی قوم کی بڑی خدمت کی تو جس طرح مردہ پرستی کا رجحان دنیا میں ہر جگہ پایا جاتا ہے وہاں بھی پایا جاتا ہے, اور رفتہ رفتہ ان مردوں کو خدا کا مقام دے دیا گیا. کوئی جنگ کے لیے مفید ہے مردہ, تو کوئی بارشوں کے لیے, کوئی کھیتی باڑی میں ویسے برکت دینے کے لیے, غرضی کے کئی قسم کے توہمات ہیں جس نے قوم کو گھیر رکھا ہے. جادوگری کے بہت قائل ہیں, اور آج بھی اس قوم میں پرانے زمانوں کی روایات کے مطابق جادوگر موجود ہیں جن سے وہ برکت لیتے ہیں, مشکلات حل کرواتے ہیں, اپنے دشمنوں کے خلاف وہ تعویذ حاصل کرتے ہیں. غرضی کے جہالت کی جتنی باتیں ہو سکتی ہیں وہ ساری ان اس قوم میں موجود ہیں. احمدیوں کی تعداد جب میں گیا تو مجھے 8,000 بتائی گئی, لیکن میرے نزدیک اس سے کم ہے اور چند ہزار کہہ سکتے ہیں. لیکن جو احمدی موجود ہیں اللہ تعالیٰ کے فضل سے, ان کے اندر غیر معمولی بڑھنے کی طاقتیں موجود ہیں. سب سے اہم بات جو احمدیوں کے متعلق قابل ذکر ہے وہ یہ ہے کہ تربیت حاصل کرنے کا مادہ بہت پایا جاتا ہے. جب ہم وہاں پہنچے ہیں تو اس وقت ان کی کیفیت بالکل مختلف تھی, اور جا کر بڑی جلدی یہ محسوس ہوا کہ باوجود اس کے ایک لمبے عرصے سے مبلغین وہاں موجود رہے ہیں, لیکن نظام جماعت کو سمجھانے کے سلسلے میں بہت ہی معمولی کام ہوا ہے. اور اکثر شکایتیں جو فجی کی جماعت کے بعض دوستوں سے متعلق یہاں آیا کرتی تھیں, ان اس کی وجہ بنیادی ان کے ایمان کی کمزوری نہیں بلکہ نظام جماعت کی لاعلمی ہے. اور تعجب ہوا یہ دیکھ کر کہ مبلغین نے یہ محنت ہی نہیں کی, یہ کوشش نہیں کی کہ ان کو نظام جماعت سے متعلق کچھ بتائیں. اس میں ان کا قصور بعض صورتوں میں نہیں بھی ہے, کیونکہ جاتے ہی ان کی توجہ زیادہ تر تبلیغی کاموں میں لگ جاتی ہے, اور یہاں کی تربیت یافتہ ہونے کی وجہ سے ان کے احساس کا معیار بڑا بلند ہو چکا ہوتا ہے. ربوا یا قادیان کے جو پرورش یافتہ لوگ ہیں ان کے دماغ میں نظام جماعت اس طرح رچ چکا ہوتا ہے कि उसके खिलाफ मामूली सी बात पे भी वो मुश्तैल हो जाते हैं या घबरा जाते हैं, परेशान हो जाते हैं। तो ये नहीं सोचा उन लोगों ने, यानी हमारे मुबल्लिगीन ने, कि उनकी गैरत तो ठीक है अपनी जगह निज़ाम जमात के लिए, लेकिन फिजियंस के मुतलिक ये तो पहले मालूम कर लें कि उन्हें निज़ाम जमात का इल्म भी है कि नहीं। उनसे ये तवक्को रखना कि जिस तरह कादियान के तरबियत याफ्ता और सहाबा के पाले हुए लोग हैं, वैसे ही वो भी नमूना दिखाएंगे, जब तक बताएंगे नहीं कैसे दिखाएंगे। तो सिर्फ मेरा ये तासुर नहीं था, मेरे सारे साथियों को यही तासुर था कि अक्सर शिकायतें उनकी नासमझी लाइल्मी के नतीजे में पैदा हुई हैं। चुनाचे जब हमने उनसे इस मौजू पर गुफ्तगू शुरू की, सारे शिकायतें पुरानी बात सुनी, हालात का तजिया किया, तो उनको बिल्कुल बेकसूर पाया है इस मामले में। और हैरत अंगेज तौर पर उन्होंने तब्दीली पैदा की और इखलास में इस तेज़ी के साथ तरक्की की है कि ये चीज़ अल्फाज में बयान नहीं हो सकती। उनकी फिदाइयत का जज्बा किसी पहलू से भी पाकिस्तानी अहमदियों से और पाकिस्तान के मुखलिस अहमदियों से कम नहीं है। उनमें खिदमत की रूह ना सिर्फ मौजूद है, बल्कि जब हमने उसको छेड़ा तो वो यूं लगता था कि जैसे उछल उछल के किनारों से बाहर निकल रही है। तबलीग के लिए मुस्तैद हैं और खुदा की खातिर हर चीज कुर्बान करने के लिए तैयार बैठे हैं। वो जो शुरू शुरू में एक बेतनाई का रंग था उनकी आंखों में नावाकफियत की वजह से, जो एक अजनबियत सी पाई जाती थी, चंद दिन के बाद जब हम वापस आए हैं तो इन चीज़ों ने गहरी मोहब्बत को जगह दे दी और उनके अदाओं में, उनकी आंखों में, उनके चेहरों के आसार में नहायत गहरा खुलूस नजर आने लगा और मजबूत इरादे और उनकी पेशानियों में अज़म नजर आने लगा। और हमने देखा कि उनकी नमाजें जो पहले खुश्क थी फिर भीगने लगी, और बकसरत ऐसे अहमदी देखे जो पहले एक हल्की सी एक नावाकफियत की नमाज पढ़ पड़ते थे हमारे साथ, फिर उनकी कैफियत में ऐसी गहरी तब्दीली पैदा हो गई कि उनकी सजदागाहें भीग जाती थी आंसुओं के साथ। और हज़रत मसीह मौऊद अलैहिस्सलाम से बड़ी गहरी मोहब्बत है उनको, इश्क की हद तक। और जैसा कि मैंने बयान किया है, जब हमने उनको करीब से देखकर उनकी तरबियत शुरू की तो चंद दिन के अंदर अंदर ही वो यूं मालूम होता था कि एक नई कौम वजूद में आ गई है। चुनांचे जब यहाँ से उकाड़े के शहीद नासिर अहमद शहीद की खबर वहां पहुंची तो उन लोगों की जो कैफियत है वो मैं बयान नहीं कर सकता अल्फाज में। और आखिरी तकरीर जो अलविदा के वक्त उनके अमीर ने की, उसमें इस बात का जिक्र था, मालूम होता है जो असर उस वक्त कबूल किया जमात ने उसका वो इजहार करना चाहते थे। उन्होंने और बातों में ये भी बयान किया कि हम गफलत की हालत में रहे हैं जिसके लिए हम कसरत से इस्तग़फ़ार कर रहे हैं, और ये दरख्वास्त करते हैं कि दुआ करें कि अल्लाह ताला हमारी गुज़श्ता गफलतों को माफ़ फरमाए और हम जो नई जिंदगी हमने हासिल की है, नया जन्म हासिल किया है, इसमें अल्लाह ताला हमें बेशस्पेश तरक्की अता फरमाता चला जाए। दूसरे उन्होंने कहा कि अब जो हमारी कैफियत है इसको हम अल्फाज में खुद बयान नहीं कर सकते, एक नई नया वजूद हमारा उभर आया है और आज हमें मालूम हो चुका है कि अहमदियत क्या है। और इस इल्म के बाद अब हमारे जज्बात ये हैं कि हमारा बच्चा बच्चा, हमारी औरतें, हमारे मर्द, हमारे बूढ़े, हमारे जवान शहादत के लिए बखुशी तैयार हैं। उन्होंने कहा कि हम मुबालगा नहीं कर रहे, हम यकीन दिलाते हैं कि इस्लाम की खातिर हम सबकी जानें अब हाजिर हैं, बकरियों की तरह ज़बह की जाएंगी तब भी हमें परवाह नहीं होगी, हमारे अम्वाल हाजिर हैं, हमारी इज्जतें हाजिर हैं। और इस यकीन के साथ आप वापस लौटें कि अल्लाह ताला के फजल से खिदमत की जिस राह पर भी आप बुलाएंगे हम हाजिर होंगे। ऐसा रूह परवर वो नज़ारा था उनका आखिरी अज़्म और उसका इजहार। अगरचे मेरा दिल पहले भी उनकी जुबान समझ रहा था जैसे कि मैंने बयान किया है, लेकिन जब अल्फाज में उन्होंने बयान किया तो मेरी तवज्जो उस वाकया की तरफ फिर गई जो अजमत में इससे बहुत बुलंद है, लेकिन दरअसल उसी के सदते इस किस्म के वाकयात रूनुमा होते रहते हैं। यानी जंग बदर का वो मंजर جبکہ آن حضرت صلی اللہ علیہ وآلہ وسلم نے اپنے غلاموں سے پوچھا تھا کہ مجھے مشورہ دو. ایک لمبی کہانی ہے جو بار بار آپ سن چکے ہیں, پھر بھی اس کا مزہ رہتا ہے. باقی متعلقہ حصہ اس کا یہ ہے کہ جب انصار نہیں بولے اور حضور اکرم صلی اللہ علیہ وآلہ وسلم نے بار بار پوچھا کہ مجھے مشورہ دو, تو تب انصار کے ایک نمائندے نے یہ کہا, یا رسول اللہ, شاید آپ کی مراد یہ ہے کہ جب آپ نئے نئے تشریف لائے تھے اس وقت ہم نے معاہدہ یہ کیا تھا کہ مدینے کے اندر تو ہم آپ کے ساتھ لڑیں گے, مدینے سے باہر نکل کر نہیں لڑیں گے, تو شاید اس معاہدے کی طرف حضور کی توجہ منتقل ہو رہی ہے. لیکن امر واقعہ یہ ہے کہ اس وقت ہم سمجھے نہیں تھے آپ کی ذات کو, اس وقت ہم ناواقف تھے اسلام سے. اب تو ہماری کیفیت یہ ہے کہ ہم آپ کے آگے بھی لڑیں گے, آپ کے پیچھے بھی لڑیں گے, آپ کے دائیں بھی لڑیں گے اور آپ کے بائیں بھی لڑیں گے, اور ممکن نہیں ہے کہ کوئی ہاتھ آپ تک پہنچ سکے, کوئی وجود, کوئی جسم آپ تک پہنچ سکے جب تک وہ ہماری لاشوں کو رونتا ہوا نہ آئے. ایک بہت ہی عظیم شان واقعہ ہے جس کی کوئی مثال نہیں ہے تاریخ عالم میں ایسے پیارے جواب کی. اور اسی نوعیت کے چھوٹے چھوٹے واقعات اسی عظیم واقعات کی برکت سے پیدا ہو رہے ہیں. حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم ہی ہیں جن کا تعارف جب کسی قوم سے پوری شان کے ساتھ ہو, اور آپ کے غلام مسیح موعود علیہ الصلوۃ والسلام کا تعارف جب پوری شان کے ساتھ کسی قوم کے ساتھ ہو, تو پھر ایسے واقعات رونما ہوتے ہیں. بس وہ لوگ بھی جب وہ یہ بیان کر رہے تھے میری نظر میں ایسا ہی مقام رکھتے تھے جن پر حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی حیثیت پوری طرح روشن نہیں تھی. احمدی ہونے کے باوجود بھی مقام مسیحیت ان پر پوری طرح روشن نہیں تھا, اور احمدیت کی روح کو اچھی طرح نہیں سمجھتے تھے. چنانچہ جب ان پر یہ روشن ہوا تو یہ قربانی کا جذبہ ایک طبی امر تھا, اس ایک قدرتی چیز تھی جس نے ظاہر ہو نہیں ہونا تھا, ایک قانون تھا جس کو کوئی بدل نہیں سکتا. تو سب سے بڑا جو پھل لے کر ہم لوٹے ہیں جس سے دل کناروں تک اللہ سے راضی ہے, وہ یہی ہے کہ جماعت احمدیہ میں اللہ تعالیٰ کے فضل سے ایک حیرت انگیز اور نمایاں اور پاک اور عظیم الشان انقلابی تبدیلی واقع ہو گئی, اور وہاں کے جوان اور بوڑھے اور بچے خدمت دین کے جذبے سے اس قدر سرشار ہوئے کہ ان کو دیکھنے سے ایمان تازہ ہونے لگا. چنانچہ جب ہم سفر سے کے وقت روانہ ہوئے ہیں تو اس وقت جو ان کے دلوں کی کیفیت تھی وہ حقیقت ہے کہ الفاظ میں بیان نہیں ہو سکتی. ایک عجیب اخلاص کا سمندر آیا ہوا تھا, اور ان کی آنکھیں یہ پیغام دے رہی تھیں کہ ہم ہر وہ بات یاد رکھیں گے جو آپ نے ہمیں کہی ہے, ہم اپنے تصور میں بھی یاد رکھیں گے, اپنے دل میں بھی یاد رکھیں گے, اپنے عمل میں بھی یاد رکھیں گے, اور انشاءاللہ تعالی آپ کو ہمیشہ ہم سے اچھی خبریں آئیں گی. جب ہم آسٹریلیا پہنچے تو ایک نوجوان جو معمولی اقتصادی حالت کے آدمی دوست نوجوان ہیں, یعنی زیادہ ان کو اتنی توفیق نہیں کہ وہ کرایوں پر یوں ہی رقمیں خرچ کریں, وہ ہمارے پیچھے پیچھے آسٹریلیا پہنچ گئے. جب پوچھا کہ آپ کس طرح آئے, انہوں نے کہا میرا دل اس قدر بے قرار ہو گیا تھا کہ برداشت نہیں ہو رہا تھا, اس لیے میں نے سوچا کہ جو کچھ بھی ہو, جتنے بھی خدا نے توفیق دی تھی, میں آسٹریلیا پہنچ جاؤں, کچھ اور ساتھ ہو جائے گا. وہاں وہ پوری طرح ساتھ رہے, اور نہ صرف ساتھ رہے بلکہ اتنا خدمت کا شوق تھا کہ مقامی خدام سے بھی انہوں نے وقت لے لیا, ان کا وقت جو ان کا تھا, مانگ کر منت کر کے آپ بھی والنٹیئر میں پھر داخل ہو گئے, اور بڑی حکمت اور بڑی محبت کے ساتھ دن رات پھر انہوں نے وہاں جماعت کی خدمت کی ہے. تو یہ وہ کیفیات ہیں جن کا جیسا کہ میں نے بیان کیا ہے بیان کرنا بھی ممکن نہیں, اور ان کا شکر کرنا بھی ممکن نہیں ہے. میں آپ کو اس لیے بتا رہا ہوں کہ آپ خاص طور پر اپنے دلوں کو بھی ٹٹول لیں اور توجہ کریں. نئی نئی قومیں خدمت دین کے لیے آگے بڑھنے کے لیے تیار ہو رہی ہیں, اور بڑے بلند ارادے رکھتی ہیں اور بڑا گہرا عزم رکھتی ہیں, ان کا اب آپ کے ساتھ مقابلہ ہونا ہے. اس لیے باوجود اس کے کہ جماعت احمدیہ پاکستان خدا کے فضل سے بڑی مخلص ہے اور اخلاص میں مزید ترقی کر رہی ہے, تب بھی میرا فرض ہے کہ میں آپ کو وقت بر وقت تنبیہ کروں کہ اب لاعلمی میں نہ بیٹھے رہیں کہ بعض دور کی جماعتوں سے آپ کا مقابلہ ہے جن کی تربیت نہیں ہے. لمبی تربیت نہ ہونے کے باوجود
अब वो इस बात के लिए तैयार खड़ी हैं कि पूरे जोर के साथ आपके साथ दौड़ें और फस्तबिकुल खैरात की दौड़ में हिस्सा लें, और साथ ही दुआओं की तरफ भी तवज्जो करें, क्योंकि इसके लिए, इस अजीमुशान काम के लिए जो अल्लाह ताला ने हमारे सुपुर्द फरमाया है, दुआओं की बे इंतहा जरूरत है। ये तो लंबी दास्तान है, मैंने सोचा है कि बाकी इंशाल्लाह इस्तेमाल पर बयान करूंगा।
सिद्दीक की बातें भी मैंने जैसे बयान किया था वो भी सकता एक आध घंटे में बयान कर ली,
लेकिन अभी इज्तिमा होगा इंशाल्लाह, नमाजें जमा होंगी और उसके बाद हम 3:30 बजे मुकाम इज्तिमा में इकट्ठे होंगे। तो इसका दूसरा हिस्सा जो है यानी या बकिया हिस्सा फिजी के मजमून का, वो मैं वहाँ बयान करूँगा। इस वक्त तो मैं सिर्फ दुआ की तहरीक करना चाहता हूँ। दुआओं की शदीद ज़रूरत है, क्योंकि जैसा कि हमारे एक सफ़र के साथी जो अनवर हुसैन साहब ने वापस आकर तबसरा किया, वही कैफियत मैं अपने दिल की पाता हूँ। उन्होंने अपने एक दोस्त से कहा कि मुझे तो यूँ लगता है कि हम जिम्मेदारियों के पहाड़ लेकर वापस लौटे हैं। हकीकत यह है कि एक एक मुल्क में जो खिदमात के मौके मुयस्सर आए हैं नए और नज़र आए हैं, वो इतने वसीह हैं और ज़िम्मेदारियाँ इतनी बोझिल मालूम होती हैं कि इसमें कोई मुबालगा नहीं कि इस छोटे से सफ़र से हम जिम्मेदारियों के पहाड़ समेट कर वापस लाए हैं। तो ये पहाड़ का बोझ उठाना तो हमारे बस का काम नहीं, अल्लाह की रहमत ही है जो फजल फरमाए और हमें इन जिम्मेदारियों से नबरदाजमा होने की तौफीक अता फरमाए। बस ख़ास तौर पर ये दुआएं करें कि अल्लाह ताला बाहर के अखलास को भी बढ़ाए और हमें भी उनसे पीछे ना रहने दे किसी सूरत में, उनके अखलास को भी दवाम बख्शे और हमारे अखलास को भी दवाम बख्शे। बाहर वाले अहमदियों का हर कदम भी हमेशा तरक्की की तरफ जारी रहे और हमारा हर कदम भी हमेशा तरक्की की तरफ जारी रहे। अल्लाह ताला रहमत और फजलों का सलूक फरमाते हुए हमारी कमज़ोरियों से पर्दापोशी फरमाए, हमारी गफलतों से दरगुजर फरमाए, हमारी ताकतों को बढ़ाता चला जाए और अपने फजलों को उनके मुकाबले पर इतना ज़्यादा बढ़ा दे कि हमारी कोशिश का नतीजे में कुछ भी दखल नज़र ना आए, बल्कि यूँ महसूस हो कि महज अल्लाह का फजल है जो पूरा होता नज़र आ रहा है। ये हिस्सा ख़ास तौर पर काबिल तवज्जो है दुआ का, मैं इसलिए इस मज़मून को ज़रा सा खोल कर बयान करना चाहता हूँ। इंसान की कोशिशें जितनी भी बढ़ जाएँ, हकीकत यह है कि अल्लाह के फजल और रहम के सिवा उनको फल नहीं लग सकते। और जहाँ तक खुदा ताला के दीन की खिदमत का ताल्लुक है, वहाँ यह हकीकत और भी ज़्यादा कती तौर पर हमारे सामने आती है। और अमरे वाक़या यह है कि दुनिया की कोशिशों में तो कोशिश और फल को फिर भी एक नस्बत होती है, मगर दीन की खिदमत में हकीकता कोई भी नस्बत नज़र नहीं आती अगर आप आँखें खोल कर देखें। इसलिए कोशिशों पर इन्हिसार का सवाल ही कोई नहीं रहता बाकी। हाँ, ये दुआ करनी चाहिए कि अल्लाह ताला हमारी तौफीक, हमारी इस्तेताअत के मुताबिक हमें कोशिशों की ज़रूर तौफीक अता फरमाए, ताकि हमारे दिल भी राज़ी हों कि हमने खुदा की खातिर कुछ किया है और जितनी तौफीक थी उतना ज़रूर कर दिया है। लेकिन ये बात याद रखें और इसी की दुआ करें कि हमारी कोशिशों का फल अगर सिर्फ खुदा अता करेगा तब हम दुनिया में कामयाब नहीं हो सकेंगे। कितनी ही इन कोशिशों को वसत मिल चुकी हो, काम इतने अजीमुशान हैं और इतने बड़े हैं और इतने वसीह हैं और बज़ाहिर ऐसे नामुमकिन नजर आते हैं कि आप में से हर बच्चा, हर मर्द, हर बड़ा, हर औरत अपना सब कुछ खुदा की राह में झोंक दे तब भी वो चीजें, वो इनकलाब मुमकिन नहीं जो हमने बर्पा करने हैं इस दुनिया में। इसलिए अल्लाह का फजल ही है जो सब कुछ करेगा। तो ये दुआ करें कि तू हमें तस्कीन कल्ब की खातिर तौफीक अता फरमा कि हम सब कुछ तेरी राह में डाल दें, लेकिन जो नतीजा पैदा फरमा वो अपने फजल का नतीजा पैदा फरमा। गोया हमारी कोशिशों की कोई भी हैसियत नहीं है, जो कुछ मिले खालिसतन तेरी रहमत और तेरी फजल के नतीजे में मिले। ये वो दुआ है जिसकी तरफ जमात को मैं खसूसियत से तवज्जो दिलाता हूँ। इस दुआ के नतीजे में एक तो दिल फौरन साफ होता रहेगा, किसी किस्म का तकब्बुर नहीं पैदा होगा, और जब भी खुदा फजल फरमाएगा उस वक्त भी हमद की तरफ तवज्जो मायल होगी, अनानियत की तरफ तवज्जो मायल नहीं होगी। इसलिए इस दुआ से बड़ी गहरी तरबियत होगी हमारी, और हकीकत भी यही है कि यही असल दुआ है जो होनी चाहिए। तो उम्मीद करता हूँ और यकीन रखता हूँ कि کہ آپ ان دعاؤں میں درد بھی پیدا کریں گے. صرف منہ کی نکلی ہوئی دعائیں نہ ہوں بلکہ دل کی گہرائی سے نکلی ہوئی دعائیں ہوں، پیار سے نکلی ہوئی دعائیں ہوں. امر واقعہ یہ ہے کہ دنیا بڑی تیزی سے ہلاکت کی طرف جا رہی ہے. اگر ہم نے اپنی دعاؤں میں جان پیدا نہ کی، قوت پیدا نہ کی، اللہ کی محبت کے نتیجے میں یہ دعائیں نہ نکلیں، تو پھر اس دنیا کو ہلاکت سے بچانے والا اور کوئی نہیں ہے. اس لیے خصوصیت کے ساتھ اپنے اندر یہ تبدیلیاں پیدا کریں. دعا وہ کریں جو دل کی گہرائی سے نکلے، ہونٹوں سے نہ نکل رہی ہو صرف. ایسی دعا کی کیفیت پیدا کر لیں اپنے اندر کہ جس کے نتیجے میں آپ کے جذبات ہی دعا بن چکے ہوں. آپ کے دل میں جو اللہ کا پیار ہو وہ ہر وقت دعا بنا رہے، بھاپ کی طرح اڑتا رہے، جس طرح سمندروں سے از خود بخارات اڑتے رہتے ہیں، ویسی کیفیتیں پیدا کر لیں کہ سوتے ہوئے بھی دعا بلند ہو رہی ہو اور جاگتے ہوئے بھی دعا بلند ہو رہی ہو اور توجہ کا مرکز دعا بن جائے. اگر یہ ایسا ہم کر سکیں، اور خدا کرے کہ ہم ایسا کر سکیں، تو پھر یہ جتنے بھی ہم پہاڑ اٹھا کر لائے ہیں ذمہ داریوں کے، آپ یہ دیکھیں گے اور ایک عجیب انقلاب نظر آئے گا آپ کو. یہ یوں معلوم ہوگا یہ پہاڑ نہیں اٹھا کے لائے تھے، یہ رائی کے دانے اٹھا کے لائے تھے جن کا کوئی بھی بوجھ باقی نہیں رہا. اس آسانی کے ساتھ معاملہ حل ہونے شروع ہو جائیں گے کہ حیرت ہوگی کہ یہ کیسے ممکن ہوا کہ اتنے عظیم الشان خدمت کے کام اللہ تعالیٰ نے ہم سے لے لیے. تو دعا ہی ہے جو یہ انقلاب برپا کرے گی. اللہ تعالیٰ ہمیں دعا کا حق ادا کرنے کی توفیق عطا فرمائے. الحمدللہ نحمدہ ونستعینہ ونستغفرہ ونؤمن بہ ونتوکل علیہ ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا یہدہ اللہ فلا مضل له ومن یضلل فلا ہادی له ونشہد ان لا الہ الا اللہ وحدہ لا شریک له ونشہد ان محمدًا عبدہ ورسولہ. ایک دعا کا اعلان کرنا ہے. ہمارے مکرم میاں محمد ابراہیم صاحب جمونی، جو امریکہ میں بہت دیر تک خدمت دین کی توفیق پاتے رہے، ان کی آنکھوں کی بینائی پر اثر پڑ گیا تھا، ان کو وہاں آپریشن ہوا، یہاں بلایا گیا واپس، تو ایک آنکھ میں کوئی نقص تھا. اس کے آپریشن کے لیے چند دن ہوئے آپ راولپنڈی گئے تھے. وہاں سے رات فون پر اطلاع ملی ہے کہ آپریشن سے کچھ عرصہ پہلے ہی دل کا دورہ ہوا، چنانچہ اب وہ انٹینسو کیئر کے وارڈ میں ہیں. اور ابھی جمعے پر آنے سے پہلے پھر فون آیا تھا بہت پریشانی کا کہ ڈاکٹر پریشان ہیں، ابھی تک حالت سنبھلی نہیں. تو احباب جماعت خاص طور پر یہ محمد ابراہیم صاحب کی صحت کاملہ واجلہ کے لیے دعا کریں. عباد اللہ رحمکم اللہ ان اللہ یامر بالعدل والاحسان وإيتاء ذی القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم ودعوه يستجب لكم وَلَذِكْرُ اللَّهِ أَكْبَرُ.